مدنی مذاکرہ، مدنی مذاکرہ.
الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين، أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. فرمان آخری نبی صلی اللہ تعالی علیہ وآلہ وسلم، جس نے مجھ پر ایک بار درود پاک پڑھا، اللہ پاک اس پر 10 رحمتیں بھیجتا ہے. صلو علی الحبیب صلی اللہ علی محمد.
میں سید اتاری، کیا قربانی کے جانور کو گولی مار کے ذبح کر سکتے ہیں؟
اللہ اللہ، جانور کو گولی مار کر گرانا ذبح کے لیے، یہ ذر ایذا بلا فائدہ ہے کہ گولی مارنے سے اس کو سخت ایذا پہنچے گی. اس کے علاوہ بھی تو گرانے کے طریقے ہیں جو چلے آ رہے ہیں، جانور گراتے ہیں، رسی باندھتے ہیں اور اس طرح اس کو ذبح کرتے ہیں. تو اس کو جتنا ممکن ہو آسان انداز میں وہ ذبح کرنا ہوتا ہے، جن کو بھی مارنا ہو. دیگر جو بھی جانور ہوتے ہیں، چاہے وہ مطلب ایذا دیتے ہوں، ان کو بھی آسان انداز میں قتل کرنا ہوتا ہے. جیسے مچھر کو آپ بولو کہ بار بار تھوڑی اس کی ٹانگ کاٹی، تھوڑا پر کاٹا اور یوں تڑپا کے مارا، تو اس کی بھی اجازت نہیں ہے. تو ہر ایک کو مطلب آسان موت مار رہا ہے. تو یہ واقعی ایک چلا ہے ٹرینڈ کہ یہ گولی مارتے ہیں. اب یعنی ویڈیوز چل رہی ہیں، شاید یہ بڑھ رہا ہے. یہ انداز بالکل غلط ہے، یہ اور قانونی بھی جرم ہے. ابھی ایک بھینسا جو تھا، وہ اس کو 20 گولیاں ماری، اس کی ویڈیو چلی تھی اور پولیس نے اس کو پکڑ بھی لیا. 8 آدمی ہو، یہ بھی اس میں تھا کہ ان لوگوں نے، اور غیر قانونی اسلحہ بھی پکڑا گیا. تو اب یہ کیا، اس طرح بکرا بھاگا تو اس کو گولی مار دو، تو وہی تو بندے کو مار دی، پھر بندے کو لگ گئی تو بکرے کے بدلے تو کیا کرو گے؟ تو یہ مطلب ویری رسکی گیم، یہ طریقہ کار نہیں ہے. جب جانور وحشی ہو جائے، وہ کسی صورت و ہاتھ نہیں آ رہا، تو اس کا ذبح اضطراری ہے. گولی مارنا یہ ذبح اضطراری نہیں ہے، کیونکہ وہ گولی مارنے سے وہ چوٹ سے مرے گا. تو چھری بھی ذرا قریب جا کر مارنا مشکل ہوتا ہے. تیر بھالے پہلے ہوتے تھے، تلواریں ہوتی تھی. تو اس طرح مطلب وحشی یا تو جنگلی جانور کو جو ہاتھ میں نہیں آتا، اس کو اس طرح بسم اللہ پڑھ کے وہ اس پہ تیر چھوڑنا، اور تیر کا پھل لگے، خون بہ جائے، تو وہ جانور حلال ہوتا تھا. لیکن اگر پھر بھی زندہ ہاتھ میں آ جائے وہ، تو اب بھی اس کو ذبح شرعی اس کے لیے ضروری ہے، اس جانور کو جس کو تیر سے گرایا ہے. ہاں، پکڑنے تک پہنچنے تک وہ بسم اللہ پڑھ کے جو تیر چھوڑا تھا، اس نے خون بہا دیا اور وہ ٹھنڈا ہو گیا، تو وہ جانور حلال ہے. یہاں تک کہ اگر تیر کی ڈنڈی لگی، پھل نہیں لگا اور جانور اس سے مر گیا، تب بھی وہ حرام ہو جائے گا، چاہے بسم اللہ پڑھ کے وہ تیر مارا ہو. تو اس لیے وہ خون بہانا ہوتا ہے اس میں. یہ گولی جو ہے نا، خون تو بہتا ہے اس میں، لیکن وہ مرتا ضرب سے، چوٹ سے جانور. تو اس لیے ذبح شرعی کے لیے، ذبح اضطراری میں علماء نے اس کا منع فرمایا ہے. تو گولیاں مارنے کا جو ٹرینڈ چلا ہے نا، اس کو روکنا بہت ضروری ہے. قانون اللہ کرے اس میں مطلب کوئی اپنا کردار انجام دے، ورنہ یہ گلی گلی گولیاں چلتی ہوں گی، پھر پتا چلے گا اس کی لاش گر گئی، اس کی لاش گر گئی، وہ گر گیا، وہ مر گیا، وہ عورت جو کھڑی تھی کھڑکی میں اس کو لگ گئی گولی، تو ہم کیا کریں گے؟ تباہی مچ جائے گی. یہ جو بھی مجھے سن رہے ہوں، یہاں بھی وہ گولیاں مار رہے ہیں اور تفریح دیکھ رہے ہیں، وہ مہربانی کر کے اس انداز کو، جو کہ شرن بھی صحیح نہیں ہے نا، اس کو اپنے اپنے سورسز سے اس انداز کو روکیں، اور قانون نافذ کرنے والوں کا بھی تعاون کریں. یہ غیر قانونی انداز ہے، شرن بھی اس کی کوئی پذیرائی نہیں ہے اس انداز کی گولیاں مارنے کی. صلو علی الحبیب صلی اللہ علیہ وسلم.
امیر اہل سنت کی بارگاہ میں میرا یہ سوال ہے کہ ہمیں کیسے پتا چلے کہ کون سے جانور کا تھوک پاک ہے اور کون سے جانور کا تھوک ناپاک ہے؟ اسی طرح سے دوسرا سوال یہ ہے کہ ہمیں کیسے پتا چلے کہ یہ پرندہ حلال ہے اور یہ پرندہ حرام ہے؟ اس کا کوئی آسان طریقہ ارشاد فرما دیں.
وہ آسان ہے یا مشکل ہے یہ نہیں کہتا، لیکن اس کا طریقہ یہ کہ بہار شریعت میں جو 15واں حصہ ہے نا، اس میں یہ باب موجود ہے حلال حرام جانوروں کا، اس کا مطالعہ کر لیں تو انشاءاللہ اس میں آپ کو کچھ جانوروں کے نام بھی مل جائیں گے اور اس میں وہ قاعدے مل جائیں گے، کیونکہ ہر جانور کا نام لکھنا ممکن بھی نہیں ہے کہ بہت سارے جانور مختلف علاقوں میں ہوتے ہیں. بہار شریعت کے پیج نمبر 324 پر ہے نمبر 1، کیلے والا. کیلے والا نوکیلے دانتوں والا جانور جو کیلے سے شکار کرتا ہو حرام ہے، جیسے شیر، گیدڑ، لومڑی، بجو، کتا وغیرہ، کہ ان سب میں کیلے ہوتے ہیں اور شکار بھی کرتے ہیں. اونٹ کے کیلا ہوتا ہے مگر شکار نہیں کرتا، لہذا وہ اس حکم میں یعنی حرام ہونے کے حکم میں داخل نہیں. پنجے والا پرند جو پنجے سے شکار کرتا ہے حرام ہے، جیسے شکرا، باز، بحری، چیل اور جو جو پنجے سے شکار کرتے ہیں وہ مطلب اس میں داخل ہیں. حشرات الارض حرام ہے، جیسے چوہا، چھپکلی، گرگٹ، گھونس، سانپ، بچھو، مچھر، پسو، کھٹمل، مکھی، کلی، مینڈک وغیرہ. زمین سے جو اٹھنے والے کیڑے مکوڑے جانور، یہ چوہا، سانپ، چھپکلی، اس طرح کے جو جانور ہیں یہ سب حرام، مکھی، مچھر، یہ سب حرام ہے. گھریلو گدا اور کچر حرام ہے، اور جنگلی گدا پھر آگے جب وہ ہمارے جو مسائل جو تھے علامات والے وہ پیش کر دیے، پھر آگے اور بھی کافی مسائل ہیں. تو یہ 15ویں حصے کو آپ دیکھ لیں ذرا، انشاءاللہ بہت معلومات ہو جائیں گی جانوروں کے بارے میں. صلو علی الحبیب صلی اللہ علی محمد.
This is محمد اسلم اتاری from South Africa. I just have a question for Pyare Baba Jan. The question is that, as you know, that we have had the unrest situation in South Africa in one of our provinces in KwaZulu-Natal, Sufinagar, and many people, their kurbani that was bought in advance, for example, they booked at certain farmer's place, and those kurbani were stolen. So can Baba please explain what is the situation in, like, in this circumstances where person's kurbani was stolen? What should be the result and what should one do according to the Sharia now that the kurbani has been stolen? Please explain. Jazakallah.
معلوم یہ کرنا چاہ رہے ہیں کہ ساؤتھ افریقہ میں جنہوں نے قربانی کے جانور لیے تھے اور انہوں نے فارم ہاؤس وغیرہ میں جیسے رکھے تھے، ہم یہاں قربانی ہماری یہاں ہوں گی، تو ان کی قربانیوں کے جانور چوری ہو گئے. تو اب جن کے قربانی کے جانور چوری ہو گئے تو اب وہ کیا کریں، ان کے لیے شریعت کیا حکم دیتی ہے؟
اب جن پر قربانی واجب ہے ان کے جانور چوری ہو گئے، تو ان کو چاہیے تھا کہ وہ دوسرے جانور خریدے اور قربانی کرے. اب تو وقت نکل گیا قربانی کا، تو اب جانور قربان نہیں کر سکتے. اب ایک بکری کی قیمت جو بھی مارکیٹ ویلیو ہے نا، اس کے حساب سے جو قربانی کے لائق ایک بکرے کی یا بکری کی قیمت جو ہے وہ صدقہ کرے، ایسے کو دے کے جس کو زکات دے سکتے ہیں. صلو علی الحبیب صلی اللہ علی محمد.
امیر سنت کی بارگاہ میں عرض ہے، آپ کے والد گرامی کا کوئی ایسا واقعہ بیان فرما دیں جس سے ہمیں آنے والی آزمائشوں پریشانیوں پر صبر کا جذبہ نصیب ہو. اللہ پاک ہم سب کی بے حساب مغفرت و بخشش فرمائے.
الحمدللہ اس وقت ہم میمن حنفی مسجد کولمبو سری لنکا دیکھ رہے ہیں. اس مسجد کا سنگ بنیاد خلیفہ اعلی حضرت مولانا عبد الحلیم صدیقی رحمۃ اللہ تعالی علیہ نے 1350 ہجری بمطابق 1931 عیسوی میں رکھا. اس مسجد میں امیر اہل سنت نے تقریباً 1979 میں امامت کے فرائض کم و بیش 3 ماہ کے لیے فی سبیل اللہ انجام دیے، اور اسی مسجد میں آپ کے والد مرحوم مولانا عبد الرحمن قادری علیہ رحمہ نے بھی کچھ دن امام صاحب کی غیر موجودگی میں امامت کے فرائض انجام دیے تھے. اللہ کریم امیر اہل سنت کے والد مرحوم کے درجات کو بلند فرمائے.
میرے والد صاحب رحمۃ اللہ علیہ کے بارے میں یہ سنا تھا میں نے کہ جب امام صاحب نہیں ہوتے تھے تو یہ پڑھا دیتے تھے نماز. یہ وہی میرے والد صاحب کی سروس ہوتی تھی, ایس ٹی آر صالح محمد وہ ادارہ تھا اس میں. یہ میں نے سنا ذرا, میں نے والد صاحب کی صحبت تو ملی نہیں نا مجھے, ڈیڑھ دو سال کا تھا والد صاحب وفات ہو گئی تھی. کولمبو میں مجھے یہ ایک یادگار واقعہ والد صاحب کے بارے میں سننے کو ملا تھا. یہ میرے خالو تھے غالباً احمد پگھی ان کا نام تھا, انہوں نے مجھے بتایا تھا کہ تمہارے والد, میں نے خود دیکھا ہے کہ یہ قصیدہ غوثیہ جب چارپائی پر بیٹھ کر پڑھتے تھے نا تو ان کی چارپائی زمین سے بلند ہو جاتی تھی. یہ انہوں نے مجھے بتایا تھا خالو نے میرے. اب تو خالو بھی فوت ہو گئے, اس کو بھی بہت سال ہو گئے, اللہ غری کے رحمت فرمائے ان کو بھی. میرے پڑوسی ایک ہوتے تھے حاجی عبد الستار, یہ بتاتے تھے میں جب چھوٹا تھا, لڑک بن تھا شاید میرا جوانی تھی, یہ بتاتے تھے کہ تمہارے والد صاحب یہ نگاہیں نیچی کر کے چلا کرتے تھے اور مذہبی ذہن تھا, گفتگو ہوتی ہے تو اس میں بات بات میں حدیث سناتے تھے. شاید یہ وہ مبالغہ کر رہے ہوں یا ویسے بات بات حدیث سناتے تھے. داڑھی پوری تھی میرے والد صاحب کی اس دور میں بھی الحمدللہ, پھر اس دور میں لوگ داڑھی زیادہ رکھتے تھے, اب کافی کم ہو گئی بدقسمتی سے. اب تو داڑھی کی جو کیفیت بنا دی ہے لوگوں نے, پتا نہیں کس ایکٹر نے ان پر کوئی نظر گاڑ دی ہے, تو طرح طرح کی خراش تراش تراش خراش کرتے ہیں, ڈیزائننگ کرتے ہیں داڑھی میں. توبہ استغفر اللہ, پیارے آقا کی سنت کے ساتھ تماشا بنا کے رکھا ہے. اللہ سب کو ہدایت دے, کوئی ناراض نہیں ہونا, میں مطلب دل جلتا ہے میرا, میرے آقا کی پیاری سنت ہے اور وہ بڑی ہونی چاہیے حدیثوں سے, صحابہ کرام کے بعد صحابہ کرام کے عمل سے, خصوصاً عبداللہ بن عمر صحابی ابن صحابی تھے رضی اللہ عنہ. یہ مطلب ایک مٹھی پکڑ کے تھوڑی کے نیچے سے پھر زائد جو تھا اس کو کاٹ دیتے تھے. اعلیٰ حضرت فرماتے ہیں کہ ایک مٹھی سے بڑھ جائے تو اس کو کاٹنا سنت ہے, یہ فرمایا اعلیٰ حضرت نے. تو تمام اہل اللہ کی اولیاء کرام کی پوری تمام انبیاء کرام کی یہ سنت ہے, ہر نبی نے داڑھی رکھی. تمام اولیاء کرام جتنے بھی ہوئے جو جن کے نام ہم سنتے ہیں, جیسے ہمارے غوث پاک ہوئے, غریب نواز ہوئے, امام اہل سنت مولانا احمد رضا خان ہوئے, جتنے بھی اولیاء کرام ہوئے, ہزار اور لاکھوں اولیاء کرام ہوئے, آپ نے کسی کے بارے میں نہیں سنا ہوگا کہ ان کی داڑھی نہیں رکھتے تھے, سب کے سب داڑھی والے اور داڑھی بھی بڑی, یہ نہیں وہ فینسی داڑھی نہیں, کٹ کٹی ہوئی چھوٹی چھوٹی نہیں, پوری پوری داڑھی. آج بھی ہمارے علماء کرام عام طور پہ مطلب ان کی داڑھی پوری ہوتی ہے, لیکن اب کہیں کہیں جدت ہو رہی ہے, تو یہ بھی جدت جو ہے یہ غلط ہے. اعلی حضرت رحمۃ اللہ علیہ نے اس پر پورا رسالہ لکھا ہے, اس میں ثابت کیا ہے کہ داڑھی جو ہے وہ کم از کم ایک مٹھی یہ واجب ہے, ایک مٹھی سے کم کرنا حرام ہے, منڈانا بھی حرام ہے. تو اس لیے عاشقان رسول کو چاہیے کہ وہ داڑھی رکھے اور پوری رکھے ایک مٹھی, نہ منڈائیں نہ ایک مٹھی سے گھٹائیں نہ یہ ڈیزائننگ کریں. ڈیزائننگ کرنے والے تو کیا کہا جائے, مطلب خیر اگر کوئی یہاں بیٹھے ہوں تو ان کی طرف دیکھنا نہیں اور آپ کچھ بولنا بھی نہیں, میں رہا نہیں گیا میں بول دیتا ہوں, تو ان کو بھی توبہ کر لینی چاہیے, ورنہ یہ کہ ایسا نہ ہوگا آپ چھیڑیں گے تو وہ آئیں گے نہیں, تو یہ بھی نقصان ہوگا نا. یہ مسلمان تو ہے ظاہر, یہ پتہ نہیں ہوتا بےچاروں کو, ماحول ایسا بن گیا ہے تو آج پتہ چل گیا تو انشاءاللہ یہ توبہ کر لیں گے اللہ کی دی ہوئی توفیق سے, ब्रेक मुट्ठी दाढ़ी रख लेंगे पूरी। और जहाँ जहाँ नाजरीन सुन रहे होंगे मदनी चैनल पर, जो मुसलमान हैं जिनके दिलों में इश्क़े रसूल की शमा चली हुई है, रोशन है, वो इंशाल्लाह आज के बाद आका की सुन्नत को क्यों मुंडाएंगे, क्यों तराश खराश करेंगे, क्यों काट के गंदी नालियों में फेंकेंगे। इंशाल्लाह सब आशिकान सो लाड़ी पूरी बढ़ाएंगे और इंशाल्लाह आप तो कब्र में ये रोशन चराग, इश्क़े रसूल का रोशन चराग लेके जाएंगे इंशाल्लाह। आला हज़रत रहमतुल्लाह अलैह का शेर है, आला हज़रत का माफी ज़मीर मुझे नहीं पता कि इनका वहाँ क्या है, लेकिन ये मैंने इसके माना ये निकाले हो भी मैच करते इसमें। लहद में इश्के रुखे शह का दाग लेके चले, अंधेरी रात सुनी थी चराग लेके चले। लहद माने कब्र, इश्के रुखे शह यानी प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम के मुबारक चेहरे के इश्क, लहद में इश्के रुखे शह का दाग लेके चले। कब्र में प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम के मुबारक चेहरे के इश्क का हम दाग, मैं इस तो दाढ़ी ताबीर करता हूँ, दाढ़ी और दाग में फर्क है माना में, ताहम कि ये हम मतलब आगे है ना, अंधेरी रात सुनी थी चराग लेके चले। सुना था कब्र में सख्त अंधेरा होता है, तो हमने तो ये आका के प्यारे रोशन चेहरे के इश्क का दाग अपने चेहरे पर सजा लिया और ये कब्र में लेकर गए। इंशाल्लाह इसकी बरकत से हमारी कब्र रोशन हो जाएगी। ये मेरा तखय्युल है, आला हज़रत का तखय्युल हो सकता है मुख्तलिफ हो। तो ये कुरानी आयत तो है नहीं कि जिसकी यानी कि आप कोई तहरीफ का हुक्म लगा दें। तो बारह लेके दाढ़ी कब्र में काम तो आएगी ना, क्यों नहीं आई? एक शख्स का वाकया मैंने भी किसी किताब से ही निकाला है, तो उसमें है कि वो मतलब हंसी मजाक करने की उनकी आदत थी, खुश तबाही जो करते ना, तो वो इनके इंतकाल वक्त आ गया, दाढ़ी उनकी सफेद नहीं थी, जवान होंगे दाढ़ी काली थी, इनके इंतकाल का वक्त आया, इनका दोस्त जो था वो करीबी मौजूद था उनके, तो उसने अपने दोस्त को वसीयत की कि देखो जब मेरा इंतकाल हो जाए ना तो मेरी कब्र में मेरी दाढ़ी पर आटा छिड़क देना कि सफेद लगे। तो दोस्त ने कहा यार तू मरते मरते मजाक नहीं छोड़ता, ये भी कोई तुक है? तो दोस्त ने कहा नहीं मैं मजाक नहीं कर रहा, मैं जो वसीयत करता हूँ मेहरबानी करके वो तुम पूरी कर देना। खैर उसका इंतकाल हो गया, तो दोस्त ने बोला चलो अल्लाह बेहतर यार इसमें क्या रमज है, क्या हिकमत है, अब इसकी बिचारी की वसीयत है कर देते हैं पूरी। उसने कोई दाढ़ी वाला आटा वाटा छिड़क दिया, दाढ़ी अब सफेद जैसी आटे से सफेद लगने लगी। खैर अब वो तदफीन हो गई। बाद में वही दोस्त ख्वाब में मिला, तो उसको पूछा कि क्या हुआ तुम्हारे साथ? बोला यार मैं तो गुनाहगार था, वो दाढ़ी पर जो आटा छिड़कवाया था ना ये काम आ गया। वो ये कैसे? तो मैंने अल्लाह ताला की जनाब में अर्ज किया या अल्लाह मैं सुना था कि तो सफेद बालों वाले जो होते हैं ना इनका इकराम करता है, अब मेरे तो बाल भी सफेद नहीं हुए थे तो काले काले थे, तो मैंने सफेद बालों वाले की नकल उतार ली, मैंने वसीयत कर दी थी आटा डाल देना ताकि मैं सफेद बाल वाला लगूं, हूं तो नहीं। अल्लाह का करम रहमत जोश में आई और मुझे उसने बख्श दिया। रहमत हक बहा नमी जुयत, रहमत हक बहा नमी जुयत, अल्लाह की रहमत कीमत बहा मन कीमत, अल्लाह की रहमत कीमत नहीं मांगती, अल्लाह पाक की रहमत तो बहाना तलाश करती है, उसकी रहमत कि सब ये करिश्मे हैं। अल्लाह पाक हम पर भी अपनी रहमत, तो जितने भी तराश खराश वाले या दाढ़ी मुंडाने वाले मुझे सुन रहे आशिकान रसूल, जो मुसलमान हैं, आखिरी नबी का कलमा पढ़ते हैं सल्लल्लाहु अलैहि वसल्लम, बस उनसे दरखास्त है कि आप भी बस के हमने भी अल्लाह पाक के प्यारे नबी के इश्क में आज से दाढ़ी पूरी रखनी है। खलास, अब गर्दन कटे कल कटती हो नामे मुस्तफा पर भले आज कट जाए, लेकिन दाढ़ी ना कटे ना घटे, ना कटे ना एक मुट्ठी से घटे, और जिनकी दाढ़ी निकली नहीं है वो भी नियत कर ले, हम भी इंशाल्लाह पूरी रखेंगे, तो अभी से नियत का सवाब मिल जाएगा। दाढ़ी का सवाब मिलेगा ही नहीं कह रहा, नियत का सवाब मिलेगा, कि अच्छी नियत का भी सवाब होता है। सल्लु अला हबीब सल्लल्लाहु अलैहि वसल्लम।
आजकल जगह ब जगह अब ये कैमरे तो रखे हुए लगे हुए होते हैं, ये रिकॉर्डिंग भी कर रहे होते हैं, लोगों को पता भी नहीं होता कि हमारी रिकॉर्डिंग हो रही है। तो ये जो रिकॉर्डिंग हो रही होती है इनकी, जिनका इनको पता नहीं होता, तो ये रिकॉर्डिंग होना कैसा, यानी इनको बता दिया जाएगा आपकी रिकॉर्डिंग हो रही है,
कैमरे का मकसद फोत हो जाएगा, चोर पकड़ेंगे कैसे? यहाँ ये असल तो क्राइम
जी हाँ
जो होते हैं इनको पकड़ने के लिए होते हैं। अब ये सभी इसमें शामिल हो जाते हैं इन कैमरों में, कि इन कैमरे से हमें डर लगता है, लेकिन हमें काश ये तवज्जो चली जाए कि किरामन काते भी इन बिल्कुल तैयार होते हैं। नेकी लिखने वाला नेकी लिख रहा होता है फरिश्ता, और गुनाह होते हैं गुनाह भी लिख लिए जाते हैं। तो इस कैमरे में हमारे तो ये इबरत है कि हम कैमरे से तो डरते हैं, खौफ आता है, लेकिन अफसोस किरामन कातिबीन की हया नहीं है। अल्लाह करीम को सब मालूम है, वो किरामन कातिबीन के इन बुजुर्ग लिखने वाले फरिश्तों के लिखने का मोहताज नहीं है, लेकिन उसका मशीयत है, उसकी हिकमत है, उसकी जो भी है, तो वो फरिश्ते लिख रहे होते हैं। फिर यह कि सबसे बड़ी बात अल्लाह देख रहा होता है, कैमरे की आंख देखे तो वो जान निकलती कि कैमरा देख रहा है, अल्लाह देख रहा है। कैमरा तो खराब भी हो सकता है, तो इलेक्ट्रॉनिक आइटम है, हो सकता है कि आपका अक्स धुंधला है, और लोग जराइम करके नहीं पकड़े जाते, है ना, कैमरा लाख इसको मतलब है ना कि वो रिकॉर्ड कर रहा हो, लेकिन अल्लाह पाक से तो कोई भी नहीं छुप सकता, कोई जगह ऐसी नहीं जब पाक परवरदिगार ना देख रहा हो। तो काश हमें ये भी इस कैमरे से इबरत मिले कि अल्लाह देख रहा है।
मेरे अहले सुन्नत से ये सवाल है कि जो लोग खरगोश को गोली से गिराते हैं तो उसको ऐसे करना कैसा है, जायज है या नहीं? गोली मारकर फिर उसको जबा कर देते हैं, तो गोली के बगैर तो वो पकड़ा नहीं जा सकता, तो इसके लिए क्या शरई हुक्म है?
खरगोश को गोली नहीं मारते, छर्रा मारते हैं। मेरा ख्याल में गोली का बर्दाश्त करेगा खरगोश? वो तो भैंसा था जो गोलियां खा खा के भाग रहा था, तो शायद ये भी गोली होती है ना, लेकिन वो छर्रा होता है, छर्रे से मरता नहीं है, कारतूस मारते इसको खरगोश को, हाँ वो छर्रा छर्रे या छर्रा, हाँ चिड़ी मार रू, अच्छा हाँ वही मतलब है ना कि वो तो अब ये क्या शिकार तो खरगोश इसी तरह किया जाता होगा। अब कभी मैंने तो चिड़िया भी शिकार नहीं की, शिकार का तजर्बा नहीं है। अलबत्ता यह कि इस तरह के जानवर जो वैशी होते हैं जो हाथ में नहीं आते, जब हाथ में आ गया तो अब यह कि वो अब इसको जबा करना पड़ेगा अगर खाना है उसका गोश्त। अब हाथ में पकड़ के आप बोलोगे मैं इसको तीर मारूं तो वो नहीं चलेगा, शरीर तो भी जबा करना होगा। तो अब तो तीर का दौर असल नहीं रहा है, वरना पहले बिस्मिल्लाह पढ़ के तीर एकदम, इसके काफी मसाले लिखे हुए, तो तीर बिस्मिल्लाह पढ़ के छोड़े शिकार पर, और वो तीर अगर उसको या परिंदे को भी तीर मारे शिकार करना है तो, और वो तीर का फल उसको लगकर उसको कट लग जाए और वो खून बह जाए, अब भी अगर ये जिंदा पकड़ा जाए जान हो तो उसको जबाई करना पड़ेगा बिस्मिल्लाह पढ़ के, जो तरीका है जबे शरई। और अगर हाथ में आते आते तक वो ठंडा हो गया अब वो हलाल है, जबकि बिस्मिल्लाह पढ़ के कसदन बिस्मिल्लाह नहीं तर्क की थी, जानबूझ के छोड़ी नहीं थी बिस्मिल्लाह, अल्लाह का नाम लेकर उसको टाका था। गोली मारने से अगर वो मर गया, गोली मारने का तरीका नहीं है शिकार का, कि वो चोट से मरता है, गोली की जख्म अगर के होता है उसका लेकिन चोट शदीद होती है उसकी, गोली अंदर घूमती भी है बदन के अंदर, ये हो सकता है मुख्तलिफ वो तरह के ये असलहे आते होंगे तो चोट से मर जाता है। सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद।
सवाल हमारे पास ये है कि कुर्बानी का गोश्त ज्यादा रख लिया है, क्या अब इसे बेच सकते हैं?
तो अपने जानवर की जो कुर्बानी की है और इसका गोश्त अगर बेचेंगे तो बेचना वल तो जायज नहीं है, बेचेंगे तो जो भी रकम आएगी वो सदका करनी होगी, ठीक है। तो इसको सदका करना होगा, यानी उसको दे दे कि जो जकात जिसको देना जायज है। बाकी अब किसी और जगह से इसको गोश्त आया है कुर्बानी का, तो अब मायूब तो बहुत है, ये आयब है। अगर यानी कि किसी को पता चले कुर्बानी का गोश्त ये आया था उसने बेच डाला, तो लोग उसको बुरा भला बोलेंगे, खिलाफ हो जाएंगे उसके, कुर्बानी का गोश्त ये तनफीर की सूरत बनेगी। तो ऐसा काम ना किया जाए कि जो मतलब है कि लोगों में ऐब समझा जाता है और लोग जिससे गीबतों में, तोहमतों में और बुराइयों में पड़ते हों। अलबत्ता है वो गोश्त का मालिक जिसको गोश्त आया है तोहफे में, अब वो अगर बेचेगा तो यूं शरण वो जो रकम आई वो उसके लिए जायज होगी, गुनाहगार भी इसको नहीं कहा जाएगा, लेकिन मैंने उस साइड इफेक्ट बहुत खतरनाक है कि खानदान वाले, अड़ोस पड़ोस वाले या जिसने दिया है वो मुखालिफ हो जाएंगे, शायद कोई भी पसंद नहीं करेगा इसको।
सलाम बहन सवाल कर रही है कि ससुराल वालों के दिल में नफरत खत्म हो जाए इसके लिए क्या इलाज है?
अपने दिल की नफरत खत्म हो जाएगी, इनकी भी खत्म हो जाएगी। होता यही है आमतौर पर, दर ताली दुआ से बचती है। हम कितनी यानी के बहू सोचे कि सास मुझे यूं बोलती है, और आप मेके में जो फूल बरसाती हैं उसकी कैफियत क्या है? सास सामने से कुछ कर रही है तो पीछे से गीबतों में हम भी पीछे नहीं है। फिर आपकी अम्मी जो मसाले चढ़ाती है बोटियों पर उसका क्या हाल है? ये गौर कर ले, ये सारे नफरत ही पर तो दाल है, नफरत ही की दलील है। तो ये दोनों तरफ से होता है। मैं देखो मैं जनरल बात करता हूँ, कोई बुरा ना लगे, मैं किसी शख्स को या फर्द को मुअय्यन नहीं कर रहा कि ये ऐसा करती है या वो ऐसा हो, ये रहा है। तो जिस तरह आप कहती है ना कि ससुराल में मोहब्बत मिल जाए और नफरत खत्म हो जाए, ये भी दुआएं करती होंगी और फेरे लगाती होंगी पप्पों के, मेरी बहू के और मेके के, इनके दिल से नफरत खत्म हो जाए। अब इसका क्या हाल है? दोनों एक दूसरे को बोलते होंगे कि ये नफरत करते हैं, तो इससे अगर अपने दिल से नफरत निकल जाएगी ना तो इंशाल्लाह बेड़ा पार होगा। वो है ना, नीयत साफ मंजिल आसान, नीयत में खतरा झोली में पतरा। ताम अगर किसी के दिल में वाकई यानी कि एक तरफा नफरत है, वन साइड नफरत है, तो उसको ऐसा नहीं करना चाहिए। और बहू को भी चाहिए कि सास का एहतराम करे जिस तरह माँ का एहतराम करती है, और सास को भी चाहिए कि जिस तरह बेटी पर शफकत करती है बहू पर शफकत करे। खलास, नफरत आपके घर में घुसेगी नहीं, गटर में घुस जाएगी, बाहर से ही आएगी नहीं अंदर। आप करके देखें, ये नहीं बोले मैं इतनी शफकत करती हूँ लेकिन ये चुड़ैल यूं करती है, तो ये शफकत नहीं है, इसका नाम शफकत नहीं। शफकत तो प्यार ही देना, मुस्कुराना। सर दुखता है, लेटी हुई है तो बेचारी ने काम नहीं किया था, बोला बोली शुरू हो गई। बेटी का सर दुखता था और काम नहीं करती थी तो बोला बोली कितनी की थी। ये से नहीं चलेगा, प्यार से मोहब्बत से। अच्छा बेटा सर दुखता है, अच्छा कोई बात नहीं, आज तुम्हारी जगह मैं काम कर लेती हूँ बस। तो उसको हो सकता है गैरत जाग जाए उसकी, अरे नहीं नहीं माँ माँ मैं आई, आप नहीं, आप मैं करूँगी। आप शफकत दें तो ये नजारे होंगे इंशाल्लाह घर में, मदीना मदीना मीठा मदीना हो जाएगा। लेकिन बाद ऐसी माए भी होती होंगी, सासें होती होंगी जो शफकत बहुत देती होंगी लेकिन बहू काबू नहीं आती होगी, ऐसा भी होता होगा। और कहीं ये क्या बहू बहुत एहतराम करती होगी लेकिन सास आउट ऑफ कंट्रोल लेती होगी, ये होता रहता है। लेकिन ये क्या जिसको भी तकलीफ है ना वो भी सब्र करे तो इंशाल्लाह इसका फल मीठा ही मिलेगा। अगर खुदा ना खाता सास तरकीब में नहीं आती, تکلیف ہے سانس کی طرف سے صبر کریں, میکے میں نہیں بولے, ورنہ گھر بعض اوقات میکے کی وجہ سے خراب ہوتے ہیں, مجھے پتا ہے, تجربہ ہے اس کا. تو اسی طرح مطلب یہ کہ اگر بہو ترکیب میں نہیں آ رہی ہو, تنگ کر رہی ہے, تو ساس کو چاہیے کہ وہ صبر کرے, آج نہیں تو کل. صحیح اعلیٰ حضرت فرماتے ہیں نا, اے رضا ہر کام کا ایک وقت ہے, اے رضا ہر کام کا ایک وقت ہے, دل کو بھی آرام ہو ہی جائے گا, دل کو بھی آرام ہو ہی جائے گا, انشاءاللہ آرام مل جائے گا, سکون مل جائے گا, اور بہت سارے گناہوں سے بچت ہوگی. ورنہ ظلم کرنا یہ تو برے خاتمے, امام اعظم ابو حنیفہ کا ارشاد ہے کہ برے خاتمے کا سب سے بڑا سبب ظلم ہے. ظلم ظلم جو بہت خطرناک ہے, یہ قیامت کے اندھیرے ہیں. یہ ظلم آج کل ظلم بہت ہو رہا ہے, جس کو دیکھو ظلم کر رہا ہے, مظلوم بھی ظلم کر رہا ہوتا ہے, کہیں ایک طرف وہ مظلوم ہوتا ہے, دوسری طرف یہ بھی ظالم بنا ہوا ہوتا ہے. اللہ کریم ہم کو ظلم سے بچائے, گناہوں سے بچائے. صلوا علی الحبیب صلی اللہ علیہ محمد.
سم ٹائم ہم دیکھتے ہیں کہ چھوٹی موٹی چیزیں جیسے مچھر ہو گیا, کیڑے مکوڑوں میں مثال کے طور پہ لال بیک ہو گیا, ہمارے ارد گرد کبھی کبھی آ جاتی ہے, ہمارے روم پہ آگے پیچھے, تو ہم کبھی کبھی ان کو مار بھی دیتے ہیں. ان کو مارنا ٹھیک ہے یا اس میں کیا شرعی حکم ہے, اور کن کن چیزوں کو مارنا مطلب اجازت ہے اور کن چیزوں کو نہیں مارنا چاہیے, یا ان چیزوں کو دور بھگا دیا جائے, شرعی حکم کیا لاگو ہوتا ہے
اس میں؟ جیسے کہ یہ لال بیگ ہے, یہ مچھر کو تو مار سکتے ہیں, اس کو خبیث بولا ہے, مچھر ہے, کھٹمل ہے, اس طرح کے جو کاٹتے نا, یہ تو کاٹے نہ کاٹے ان کو تو مارنے میں کوئی حرج نہیں ہے. باقی جو اس طرح کے اور اشرات الارض ہیں بعض, جو مطلب یعنی کہ تکلیف نہیں پہنچاتے, اور چھوٹے چھوٹے کیڑے, تو ان کو مارنے کو مکروہ تنزیہ ہی لکھا ہے, ناپسندیدہ ہے. اب کوئی اگر صحیح غرض ہے, جیسے کوئی فائدہ ہے ان کو مارنے سے, تو اب وہ کراہت نہیں رہے گی, یا نقصان سے بچنا مقصود ہے اس لیے مارا, تو بھی کراہت نہیں رہے گی. جیسے کہ اب صفائی کرنی ہے, صفائی کی وجہ سے ان کو مار دیا, کہ اب لال بیگ ہیں تو یہ کپڑے خراب کرتے ہیں, اور مطلب جراثیم پھیلاتے ہیں, اور کھانے میں گھس جاتے ہیں, ہے نا, تو اس لیے ان کو مار دیا, تو کوئی حرج نہیں ہے. اس طرح کیڑی کاٹنے والی کیڑی جو ہوتی ہے نا, اس کو مار سکتے ہیں, اور جو کاٹتی نہیں ہے, بے ضرر ہوتی ہے, اس کو تو نہیں مارنا چاہیے. یہ اللہ کا ذکر کرتی ہے کیڑی چوٹی, بچے مارتے رہتے ہیں ان کو, بچوں کو بھی روک, بچوں کو کوئی کیڑا بھی مارنے نہ دیا جائے, اور ان کو تربیت ہی نہ دی جائے کہ فلاں کو مارو فلاں نہیں, پھر ان کو یہ فرق نہیں کر سکتے, یہ سب کو مارتے ہیں, سب کو مار سکتے ہیں, مارنے کا کام ان کے ہاتھ میں نہ دیا جائے بچوں کے. صلو علی الحبیب صلی اللہ علی محمد.
میرا نام محمد حسن نواز تاری ہے, اور میں عرب شریف سے عرض کر رہا ہوں. پیارے پاپا جان, آپ کی بارگاہ میں میرا یہ سوال ہے, کیا قرآن پاک میں صراحتاً صحابہ کرام رضی اللہ تعالیٰ عنہ کا نام مبارک آیا ہے؟ جواب عنایت فرما دیجیے گا. ہر صحابی نبی جنتی جنتی, چار جانے نبی جنتی جنتی, سب صحابیات بھی جنتی جنتی, حضرت صدیق بھی جنتی جنتی.
ایک صحابی کا نام آیا ہے حضرت زید بن حارثہ رضی اللہ عنہ, اتنے خوش نصیب صحابی, محبوب رسول, رسول کے پیارے صلی اللہ علیہ وسلم. صلو علی الحبیب صلی اللہ علی محمد.
کیا کپڑے دھونے کا صابن بنانے کے لیے قربانی کے جانور کی چربی استعمال کر سکتے ہیں؟
اب یہ چربی جو اتنی ہوتی ہے, صابن میں بھی استعمال ہوتی ہے, دیسی گھی میں بھی مکس ہوتی ہوگی, اور بہت مطلب ہے کہ اس کے استعمال ہے, صابن میں استعمال کرنے میں کوئی حرج نہیں ہے, جبکہ ہو پاک. اب جس طرح یہ اس کا حاصل کرتے ہیں اس کو, یہ عام دنوں میں بھی اسی طرح ہوتی ہے, خون والی, گوبر والی, اور اس طرح یہ نکال رہے ہوتے ہیں, کچرا کنڈیوں پہ بیٹھے بیٹھے یہ لوگ نکال رہے ہوتے ہیں, پھر یہ جا کے بیچ دیتے ہیں, گوشت فروش چھچڑے کے نام پر چربی اپنی ٹوکریوں میں ڈال رہے ہوتے ہیں, یہ تو چوری کر رہے ہوتے ہیں عام طور پہ, گوشت بھی چوری کر لیتے ہیں. اچھا گول بوٹا نکال لیں گے, کوئی شریف ہوگا گوشت فروش تھوڑا آدھا ادا تو وہ بولے گا میں رکھ لوں. اب وہ بولے رکھ لوں تو کیا ہوگا, مروغا تو نہ تو نہیں بول سکے گا, بہترین پیس بوٹی کا دکھا کے رکھ لوں. یہ سوال ہے, یہ بھی نہیں کرنا چاہیے. آپ کو جو اجرت دے ہوئی بس اسی پر اکتفا کریں. خود اپنے طور پر پورا جانور اٹھا کر یہ دے دیتا ہے تو ٹھیک ہے, یا وہ بانٹ رہا اور آپ نے بھی جب لوگ لے رہے ہیں بانٹ رہے تو آپ بھی ہاتھ بڑھا دیں, آپ نے بھی لے لیا تو وہ کوئی حرج نہیں ہے. باقی اپنے طور پر ٹوکری میں یہ سرکا لینا چھچڑے کے کر, اتنی ہمدردی ہے تو جو اور کچھ بھی گند کچرا جانور نکالتا ہے وہ بھی سمیٹ کے لے جاؤ نا, پھینکنے کے لیے لے رہے ہو نا وہ بھی لے جاؤ, چھچڑے کا پھینکنے میں کیوں دلچسپی ہے؟ ایسا نہ کیا کریں, حلال کھائے, اپنے بچوں کو بھی حلال کھلائے, انشاءاللہ اس میں دونوں جا کی برکت ہوگی. تو یہ چربی بھی ذرا آخر سب کا وہ پگھل کر بنتا ہے, گھی بولتے ہیں اس کو پگھلے, وہ صابن میں بھی استعمال ہوتی ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
محمد وسیم اتاری بات کر رہا ہوں حیدرآباد. 200 KVA کا ٹرانسفارمر لگایا ہوا ہے, اس کے اوپر ناجائز کنڈے ڈال کر اور ترکیب میں کر کے اور لوگ جو ہے اس کے اوپر ضرورت سے زیادہ بوجھ ڈال دیتے ہیں, تو ٹرانسفارمر کی ایک کیپیسٹی ہے. اب کیپیسٹی سے زیادہ جب اس کے اوپر بوجھ ڈلتا ہے تو مختلف قسم کے حادثات اس طرح کے رونما ہوتے ہیں. بس یہ کہ اس حوالے سے کچھ مدنی پھول یا کچھ تربیت کے لیے کچھ اس طرح امیر سنت بارگاہ میں عرض کی جائے کہ وہ اس بارے میں کوئی مدنی پھول دے دیں کہ یہ کنڈے اور یہ جو ترکیبیں چل رہی ہوتی ہیں اے سی لگانے کے لیے, یہ برائے مدینہ جو ہے نا وہ اس سے اجتناب کیا جائے تاکہ اس طرح کے حادثات وقوع پذیر نہ ہو. اگر 200 KVA کا ٹرانسفارمر ہے تو 200 KVA کا ہی اس پہ بوجھ ڈالا جائے تاکہ جو ہے اس طرح کے حادثات رونما نہ ہو.
اب ٹرانسفارمر کا تو پتہ نہیں چلتا نا کہ کب یہ پھٹے گا, اس لیے اب وہاں یہ تو کہا نہیں جا سکتا کہ جہاں ٹرانسفارمر ہو تو وہاں مطلب ہے کہ وہاں سے کوئی آدمی گزرے نہیں, تو چلتے چلتے پنکھا جو ہے نا یہ بھی بعض وقت گر جاتا ہے, اس کے بھی کیس ہوتے ہیں. تو اب یہ نہیں کہا جائے گا کہ بھائی پنکھے کے نیچے نہ رہے, اسی طرح گھر میں جو گیس کے سلنڈر وہ بھی پھٹتے ہیں, وہ تو یہ جو گیس کے چولہے ہوتے ہیں بعض وقت گھر بند ہوتا ہے اس میں گیس لیک ہوتی رہتی ہے, اس میں بھی بعض وقت حادثے ہو جاتے ہیں. تو یہ کہ چلو گیس لیک ہوتی ہے اس کا تو احتیاط کر سکتے ہیں کہ یہ مطلب چیک کر لیں وغیرہ اور اچھی طرح اس کا اور رکھے. ابھی ہمارے ربڑ کے پائپ ہوتے ہیں پلاسٹک کے, یہ چولہے کے یہ بتائے جاتے ہیں یہ خطرناک ہوتے ہیں, تو اس کے بجائے لوہے کے پائپ, پہلے شروع میں لوہے کے پائپ ہوتے تھے بعد میں یہ میرا خیال یہ پیسے بچانے کے لیے یا جو بھی ہے اب وہ ربڑ کے ہوتے ہیں پائپ, یہ نہ ہو تو اچھا ہے. پنکھوں کے لیے کہ احتیاط کی جائے, پنکھے میں پنکھا ماہر الیکٹریشن سے لگوائے یا اس کو جتنے آپ کے گھر میں پنکھے لگے ہوئے نا ان سب کو چیک کروا لیں کہ یہ صحیح طریقے سے لگے ہوئے یا نہیں, بعضوں کا صحیح طریقے سے لگے ہوئے نہیں ہوتے اس لیے وہ گر جاتے. مجھے کسی الیکٹریشن نے یہ بتایا تھا اور ہمارے گھر کے چیک کیے تھے اس نے, یہ مطلب اس کو چیک یہ اسی سے مجھے سمجھ پڑی ہے, چیک کروانا چاہیے. بعض الیکٹریشن ماہر نہیں ہوتے تو گزارا کرتے اور اس طرح وہ حادثہ ہو جاتا ہے, بھلے پیسے لے گا دوسرا الیکٹریشن ہو ماہر ہاں یہ, وہ بھی اگر وہ ہتھوڑا چھاپ ہوگا تو وہاں بول دے گا پیسے کھینچ دے گا, یعنی ہو سکتا ہے آپ بول دیں, آج کل چل تو رہا نہیں ہے, تو ماہر ہوگا نا اور وہ ایک ایک کو چیک کرے اور آپ اس کے سر پہ کھڑے ہوں وہ چیک کر رہا ہے خالی ہو کے نہیں کر رہا, یہ عمارتیں ہوتی ہیں نا اس کو بھی چیک کرتے ہیں, یہ جیسے یوں باقاعدہ عمارت کھڑی ظاہر بڑی شاندار لگتی ہے, اس میں مٹیریل رف ہوتا ہے کمزور ہوتا ہے یا کم ہوتا ہے, تو اس کے بھی ماہرین آتے ہیں اس کو بھی چیک کر لیتے ہیں کہ یہ مطلب اس کے پلر میں برابر مال ڈلا ہے نہیں ڈلا ہے کیا ہے وہ چھت, اور یہ چیک کرتے ہیں. سنا ہے میں نے کہ یہ چیک کر کے بتاتے کہ یہ مطلب صحیح ہے یا نہیں بنی ہوئی عمارت, اللہ بہتر جانے. تو بہرحال یہ کہ جتنا ہو سکے کر لیں. اب رہا ٹرانسفارمر, اس کا تو اگر دھواں نکل رہا ہے, دھواں ہی تو بنا ہی رہے ہوتے ہیں, مطلب आदमी को मतलब है ना, कोई मार रहा होता है, कोई गोली चला रहा होता है, ये सबका बना रहे होते हैं, ये जानवरों के बना रहे होते हैं तरह तरह के। अब यानी कि है बचना बड़ा मुश्किल है इस मामले में। एक अजीबोगरीब वीडियो मैंने देखी, बिल्कुल यानी कि आदमी सनसनी खेज झुरझुरी आ जाए। एक वो ऊंट नार करने वाले को ऊंट ने मारी ना लात, तो लिखा था कि ये फोत हो गया। अल्लाह बेचारे को गरी के रहमत करे उस गोश फरोश को। तो ये गोश फरोशों को भी एहतियात एहतियात कम करते हैं, ये नोट किया है। ये बस ये एहतियात करते हुए शर्माते हैं, हो सकता है शर्माते हुए लोग हंसेंगे कि तो डरता है। अरे डरता तो कौन नहीं है यार, आप बोलोगे वो मैं किसी से नहीं डरता तो ये थोड़ी होता है। तो बहुत पुराना मेरा एक चुटकुला है, तो मुझे किसी ने कहा था आप तो ये नहीं डरते ना, वो जब हमारे पास हारिस और गार्ड वगैरह आ गए थे तो बोला तो आप तो नहीं डरते ना किसी, आप तो डरते नहीं है ना। तो मैंने कहा मैं डरता हूँ, डरता नहीं होता तो ये गार्ड क्यों रखे होते, इसमें क्या मेरी शान में फर्क आया ये बताओ। अब मैं बोला हाँ मैं नहीं डरता, तो वो भी दिल में हंसता गया यार, फिर काहे को ये बंदूक वाले रखे यार, बेवकूफ बनाते हो, डरते हो जब तो रखा है, तो फिर झूठ का गुनाह अलग होता, तो सच बोला हुआ हमेशा, कोई शान में फर्क नहीं पड़ा, बल्कि उस पर अच्छा ही असर पड़ा होगा यार जो सच्ची बात की इसने। तो डर किसको नहीं लगता, खाली बोलते हैं कि डर नहीं लगता, सब डरते हैं, बिल्ली म्याओ करे तो चौंक जाते हैं, बोलते हम किसी के बाप से नहीं डरता है, तो ऐसा नहीं बोलना चाहिए। तो बहरहाल गोश्त फरोशों को भी एहतियात करनी चाहिए, अल्लाह पाक हम सबकी हिफाजत करें। ओवरलोड हो जाता होगा इस जाहिर के वो कुंडे लगते होंगे, तो वो तो ये के वैसे ही कुंडे लगाकर जो बिजली चोरी करते हैं ये तो गुनाहगार है, शरण जायज नहीं है इस तरह, चाहे वो आप किसी नेकी काम के लिए करें, चाहे मस्जिद के लिए बिजली कुंडा लगाकर चोरी करें, चाहे जश्न विलादत की सजावट के लिए करें, चाहे उर्स के लिए सजावट के लिए करें, चाहे शादियों की सजावट में करें, चाहे सियासी जलसे की सजावट के लिए करें, जहां भी यानी कि ये बिजली का कुंडा लगाकर चोरी गैर कानूनी, ये गुनाह है, इससे तौबा करें, तौबा के तकाजे भी पूरे करें। जितनी बिजली अब तक चोरी की है ये सब बिजली फराहम करने वाले इदारे को पेमेंट भी करना होगा। ये हमारे यहाँ है ये बीमारी, तो ये कच्ची आबादियां जो होती हैं वो मतलब क्वार्टर बने होते हैं और इस तरह के इलाके इसके हैं फिक्स, बाद ऐसे क्रिमिनल माइंड लोग होते हैं, तो बाद इलाकों में ये बिजली बहुत चोरी होती है। अब इसमें कोई शरीफ आदमी भी अगर फंसा हुआ है उस इमारत उसके भी बेचारा रहता है, तो अब ये कि जो इन पर हिताब आता है ना उसका इसको हिस्सा मिलता है, हालांकि चोरी नहीं कर रहा होता, ये पेमेंट कर रहा होता है। लेकिन ये कि हमारे जो लोड शेडिंग वगैरह कराची का, तो ये कि ऐसे इलाकों में लोड शेडिंग ज्यादा की जाती है कि जो चोरी की जहाँ बिजली, अब वो अतराब में जो बेचारे जरा शरीफ होते हैं इस मामले में वो पेमेंट कर रहे होते हैं उनको भी तकलीफ तो होती है, तो आपके पाप से दूसरा भी परेशान होता है। इस गुनाह से तौबा करें ताकि दूसरों को भी राहत मिले, वो मुसीबत से बचे और आप भी बचे, वरना अगर दुनिया में आसानी है भी तो कब्र में आखिरत में हंसने का तो पूरा पूरा सामान हो रहा है ना। ये अल्लाह करीम अकल सलीम अता फरमाए, ऐसा ना कि फिर ट्रांसफार्मर का बताया कि इसमें ओवरलोड होने की वजह से ये भी फट जाता है और हलाकतें होती हैं, तो ये देखिए कितना बड़ा नुकसान है, कितने घरों के वो सहारे छिन जाते होंगे। सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
आपसे ये सवाल इस तरह मतलब हुआ है कि हमारी ख्वाहिश होती है कि हम अपने पीर मुर्शिद तक अपनी बात पहुंचाएं, दुआएं पहुंचाएं, इल्तिजाएं पहुंचाएं, फरियाद होती है, परेशानियां होती हैं, तो कोई ऐसा तरीका हमें बता दिया जाए कि हम अपने पीर साहब तक ये बातें और ये चीजें पहुंचा सके, कोई जरिया बना दें, कोई ऐसा जरिया पता चल जाए कि इन तक ये बात पहुंच जाए हमारी ख्वाहिश या दुआ।
इस वक्त अब मैं अब क्या बोलूं, मतलब ये कि कुछ तो पहुंचा, अगर कोई मुझसे निस्बत रखता है तो उसकी बात तो पहुंची ना मुझ तक, और पहुंचने का इंतजार ना करें बात पहुंचाने का। अल्हम्दुलिल्लाह मैं तो दुआएं करता हूं अपने मुरीदीन के लिए, तालेबीन के लिए, इनकी अल्लाह पाक परेशानियां दूर करे, इन सबको बेहिसाब मगफिरत करे। मैं अकेले इनके लिए दुआ तो करता हूँ अल्हम्दुलिल्लाह वक्तन फवक्तन, इसी को काफी समझे, वरना वो क्या पहुंचा ना। अब इसके जराये तो एक हमारी मजलिस है, लेकिन जरा वो हजारों खतूत मैं तो पढ़ नहीं सकता, व्हाट्सएप का नंबर दे नहीं सकता, वरना तो मैं कुछ भी काम नहीं कर सकूंगा।
अगर दे भी दे, अगर दे भी दे तब भी यही शिकायत रहेगी कि हमारी बारी नहीं आई, क्योंकि आएंगे फिर इतने के फिर सबकी बारी नहीं आ सकेगी।
पहले तो हम मुलाकात में रोज रोज मुलाकात करता था, असर के बाद करता था, फिर हफ्ते में हफ्तावार मुलाकात करता था, और इतनी पब्लिक आती थी फिर भी बोलते थे हमको प्राइवेट टाइम चाहिए, तफसील से बात करनी है, ये लाइन और ये रश में हमसे बात नहीं हो सकती। अब यार एक अनार सौ बीमार में बोलता था, एक अनार सौ बीमार, ये पुरानी कहावत हो गई। एक अतार न जाने कितने तलबगार या क्या बोल रहा, जब मैं अपने मुंह से बोला भाई मेरी इतने मोहब्बत करने वाले तो मैं सबको टाइम दे नहीं सकता, मुमकिन नहीं है मेरे लिए। बाजों का भारत पैगाम पहुंच ही जाता है किसी न किसी जरिए से, तकरीबन रोजाना वो दुआओं के मेरे पैगाम वो इज्तिमाई पैगाम बनाता हूँ। अच्छा ये तो ये हुआ दुआ शिफा, ये ताजियत, ताजियत के पैगाम फिर वो अलग, वो फिर अलग उसकी बनती है। फिर ये के बच्चों के नाम रखने, तो हमने गली तंग रखी है बच्चों के नाम की, और शादी के पैगाम जिनके निकाह होते हैं वो भी तलबगार होते हैं। तो फिर ये कि हमने कुछ इसके शराइत रखी है, फार्म रखा है, ये फार्म भर दो, ये फार्म बच्चों के लिए भर दो, तो यूं लोड थोड़ा कम रहता है। सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद।
अल्लाह पाक के प्यारे और आखिरी नबी मोहम्मद अरबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिसने ला इलाहा इल्लल्लाहुल हलीमुल करीम, सुबहानल्लाहि रब्बिस समावाति सबई व रब्बिल अर्शिल अज़ीम तीन मरतबा पढ़ा तो गोया उसने शबे कदर हासिल कर ली।
ला इलाहा इल्लल्लाहु,
ला इलाहा इल्लल्लाहु,
अल हलीमुल करीम,
अल हलीमुल करीम,
सुभानल्लाहि रब्बिस समावाति,
रब्बिस समावाति,
अस्सबई,
अस्सबई,
व रब्बिल अर्शिल अज़ीम,
व रब्बिल अर्शिल अज़ीम,
ला इलाहा इल्लल्लाहु,
ला इलाहा इल्लल्लाहु,
الحليم الكريم,
الحليم الكريم,
سبحان الله,
سبحان الله,
رب السماوات,
رب السماوات,
السبع,
السبع,
ورب العرش العظيم,
ورب العرش العظيم,
لا اله الا الله,
لا اله الا الله,
الحليم الكريم,
الحليم الكريم,
سبحان الله,
سبحان الله,
رب السماوات,
رب السماوات,
السبع,
السبع,
ورب العرش العظيم,
ورب العرش العظيم,
صلوا على الحبيب
محمد.
مدني مذاكرة, مدني مذاكرة.